आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
कति राम्रो सृष्टि उनको चारैतिर हरियाली, कति उच्च पहाड हेर सेतम्बे हिमाली। कति राम्रो सृष्टि उनको चारैतिर हरियाली, कति उच्च पहाड हेर सेतम्बे हिमाली। अनन्त लक्ष आकाश हेर्दा सृष्टि उनकै, तारापुञ्ज अनगन्ति अनि वृष्टि उनकै। दिन पर्ने दिन सकू आज जीवित छँदा छँदै, जान पर्ने जान सकू आज मौका हुँदा हुँदै। दिन पर्ने दिन सकू आज जीवित छँदा छँदै, जान पर्ने जान सकू आज मौका हुँदा हुँदै। भेट्नेलाई भेट्न सकूं, जहाँ छन् तिम्रा जुन अबेर होला भोलि भन्दै पछुताउला यो मन।
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह अनि नमस्कार। श्रोता, साथै तपाई सबैलाई यो अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईहरूलाई अवगत गराउन चाहन्छु कि आजदेखि हामी नयाँ पुस्तकबाट अध्ययन गर्न गइरहेका छौ। श्रोता, अघिल्लो दिन हामीले परमेश्वरको वचन पुरानो नियमको व्यवस्था भन्ने पुस्तकबाट अध्ययन गरिरहेका थियौं। म आशा गर्दछु तपाईले त्यस पुस्तकबाट पनि धेरै धेरै आत्मिक आशिषहरू प्राप्त गरिसक्नु भएको छ। अनि आज हामी नयाँ पुस्तकबाट आरम्भ गर्न गइरहेका छौं आफ्नो अध्ययनलाई, अनि त्यो पुस्तक हो न्यायकर्ता। र सबभन्दा पहिले हामी देख्नेछौ न्यायकर्ताको पुस्तकको परिचय। त्यसपछि हामी आज आफ्नो अध्ययनलाई एक र दुई अध्यायबाट देख्न गइरहेका छौ। मित्र, यो न्यायकर्ताको पुस्तकको लेखक को हुन् भन्ने सम्बन्धमा निश्चय रूपमा थाहा छैन। यहुदी परम्परा अनुसार यस पुस्तकको लेखक समुएल हुन सक्छन्, अनि यो पुस्तक परमेश्वरको विशेष जाति इसरायल राष्ट्रको लागि र तिनीहरूको बारेमा लेखिएको थियो। अनि यो इसरायलको इतिहासको खण्ड प्रतिज्ञाको मुलुक कनानमा लेखिएको थियो, किनकि त्यहाँ नै न्यायकर्ताहरूले इसरायलका मानिसहरूलाई शासन चलाएका थिए। अनि यो पुस्तक कहिले लेखिएको थियो भन्ने सम्बन्धमा सम्भवत 1100 ईसा पूर्व वा ख्रिष्ट पूर्वमा लेखिएको थियो, अर्थात लगभग 3100 वर्ष अघि लेखिएको थियो। अनि यहाँ हामी देख्दछौ यो न्यायकर्ताहरूको पुस्तकले यहोशूको मृत्युदेखि इसरायलका राजाहरूको समयसम्मको इसरायलको इतिहासलाई वर्णन गर्दछ। यस समय अवधिमा इसरायलीहरू पटक पटक परमेश्वरबाट टाढा भौतारी जान्छन्। त्यसपछि तिनीहरूलाई अन्य जातिहरू र अन्य राष्ट्रहरूद्वारा खेदो र सतावट गरिन्दछन्। तर परमेश्वरप्रतिको तिनीहरूको अविश्वासको परिणामस्वरूप जब तिनीहरू समस्यामा कष्टमा पर्दछन्, तब तिनीहरू आफूमाथि अन्याय र अत्याचार गर्ने शत्रुहरूबाट छुटकाराको निम्ति परमेश्वर कहाँ आफ्नो पुकारको चित्कार छोड्छन्। न्यायकर्ता 2:16 पदमा पढ्छौ, तब परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो जसले तिनीहरूलाई डकैत गर्नेहरूका दलबाट बचाए। अनि यो पुस्तक किन लेखिएको थियो त? न्यायकर्ताहरूको पुस्तकको लेखकले निरन्तर याद दिलाउँदछ कि परमेश्वर तिनीहरूको प्रभु र शासक हुनुहुन्छ, र उहाँ नै तिनीहरूको राजा हुनुहुन्छ जसलाई तिनीहरूको संसारिक राजाको पक्षमा र अन्य जातिको समाजको देवहरूको र अन्य देवताहरूको पक्षमा भइकन बिर्सन्छन्। तिनीहरूको अविश्वास, अनज्ञाकारिता र लापरवाहको जीवन न्यायकर्ताको 17:6 रेकर्ड गरिएको छ। त्यस बेला इसरायलमा कुनै राजा थिएन। हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्दथ्यो त्यही गर्थे। मित्र, परमेश्वरप्रति इसरायलको पटक पटक दोहोराएको अविश्वास र अनज्ञाकारिताको परिणाम तिनीहरूको निम्ति भाग्यको उलट पुलट वा उत्थान पतनको अनियत इतिहासको उत्पन्न गराउँदछ। जब तिनीहरूले परमेश्वरलाई आफ्नो परमप्रभुको रूपमा याद गर्दछन्, तिनीहरूमाथि उत्थान हुन्छन्। जब तिनीहरूले उहाँलाई बिर्सन्छन्, तिनीहरू तल गिर्छन् वा पतन हुन्छन्। वास्तविकता यही हो कि चाहे तिनीहरू माथि वा तल हुन्, परमेश्वर अझै परमप्रभु हुनुहुन्छ। यस पुस्तकसँग तपाईँ र मेरो निम्ति के पाठ छ, के शिक्षा छ त? न्यायकर्ताहरूको वचनहरूको प्रतिध्वनिले आज हामीलाई भन्दछ कि परमेश्वर अझै हाम्रा जीवनहरूका प्रभु हुनुहुन्छ। उहाँ सम्पूर्ण संसारिक राजाहरूको पनि राजा हुनुहुन्छ। उहाँ नै संसारको वास्तविक शासक हुनुहुन्छ। हामी ख्रिस्टियनहरूले जब उहाँलाई हाम्रा प्रभु राजाको रूपमा अपनाउँछौ, आदर गर्छौं, हामी आफ्ना जीवनहरूमा उहाँका आशिषहरूको कटनी गर्दछौ। जब हामी उहाँलाई मान्न, स्वीकार्न वा कृतज्ञता प्रकट गर्न बिर्सन्छौं, हाम्रा जीवनहरू दुःख भोग्दछ। कुरा जेसुकै होस्, सत्यता अझै कायम रहन्छ। चाहे हामी उहाँलाई थाहा पाऊ या नपाऊ, स्वीकार गरौं या नगरौं, परमेश्वर जीवनको प्रभु हुनुहुन्छ। यस पृथ्वीमा जीवन आशिषहरूको निम्ति हामी हाम्रा जीवनहरूमा आशिषहरू थप्न सकिने योग्य परमेश्वरको नम्र सेवकहरू हुनै पर्छ। यसपछि यो पुस्तकको सारांश पनि हेरिहालौं। न्यायकर्ताहरूको पुस्तकले यहोशूको मृत्यु र इसरायलमा राजहरूको उदय बीच समय अवधिको ढाक्दछ। अर्थात् न्यायकर्ताको पुस्तकले यहोशूको मृत्यु र इसरायलमा राजहरूको प्रकट बीच समय अवधिको ढाक्दछ। मित्र, यहाँ उल्लेखित न्यायकर्ताहरू अदालतमा रहने न्यायाधीशहरू वा न्यायकर्ताहरू होइनन्। बरु तिनीहरू सैनिक वा जनजाति अगुवाहरू थिए, जो समय समयमा परमेश्वरको जन इसरायलीहरूलाई तिनीहरूको शत्रुहरूबाट छुटकारा दिन इसरायलका विभिन्न क्षेत्रहरूमा प्रकट भएथे। न्यायकर्ताहरूको पुस्तकको ठूलो खण्डले यी अगुवाहरू वा न्यायिकहरूको साहसी कामहरूको उल्लेख गर्दछ र तिनीहरूको कथाहरूसँग मिल्दोजुल्दो आदर्श छन्। यहाँ हामी यो पनि देख्छौ, जब इसरायलीहरूले परमेश्वरको विरूद्धमा विद्रोह र पाप गरे, उहाँले शत्रुहरू आउनलाई र तिनीहरूमाथि शासन गर्नलाई अनुमति दिनुभयो। मित्र, अनि जब इसरायलीहरूले शत्रुहरूद्वारा असहाय दुःख कष्ट पाएकोले गर्दा तिनीहरू आफ्नो क्षमाको भिक माग्दै परमेश्वर कहाँ सहायताको लागि आउँछन्। त्यसपछि परमेश्वरले तिनीहरूलाई छुटकारा दिन न्यायकर्तालाई पठाउनुहुन्छ। जब एकपल्ट तिनीहरूले आफ्नो शत्रुहरूको सतावट र अत्याचारबाट स्वतन्त्र र छुटकारा पाउँदछन्, तिनीहरूले शान्तिको अवधिको आनन्द गर्दछन्। तर केही समयपछि तुरुन्तै तिनीहरू फेरि शत्रुहरूको सतावट र अत्याचारमा परेको भेटाउँछौ, कारण फेरि तिनीहरू परमेश्वरको विरूद्ध विद्रोह गर्छन्, परमेश्वरको विरूद्धमा पाप गर्छन्। जब जब तिनीहरू परमेश्वरको विरूद्धमा अनज्ञाकारिता हुन्छन्, उहाँले तिनीहरू कहाँ शत्रुहरूलाई सतावट र दुःख कष्ट अत्याचार गर्न अनुमति दिनुहुन्छ। फेरि तिनीहरू परमेश्वर कहाँ फर्कन्छन् र सहायता माग्छन्। फेरि परमेश्वर अर्को न्यायकर्ता पठाउनुहुन्छ। यसरी यो चक्रको प्रक्रिया एवं क्रमले एकपछि अर्को चलिरहन्छ। हुन्छ मित्र, अब हामी न्यायकर्ता 1 र 2 अध्यायतिर बढौं। 1 अध्यायमा उल्लेखित 12 कुलहरूमध्ये 9 कुलहरू शत्रुहरूलाई त्यस मुलुकबाट पूर्ण रूपमा धपाउने काममा असफल रहे। तर 3 कुलहरू चाहिँ यसमा उल्लेख गरिएको छैन। तिनीहरू रुबेन, इसाकार र गाद हुन्। यो अनुमान लगाइन्दछ कि तिनीहरू पनि 9 कुलहरू झैं असफलता रहे। हरेक कुलहरूले खास विशेष शत्रुहरूको सामना गरे। मित्र, कुलहरूको कमजोरी पहिलो पद 3 मा प्रकट भएको छ, उल्लेख भएको छ। जहाँ यहुदाले आफ्नो स्थानीय स्थितिमा सहायताको लागि यहुदाले सिमियोनलाई बोलाए, त सबभन्दा पहिले हामी 1 अध्यायमा देख्छौं यहोशूको मृत्युपछि इसरायलको अवस्था। न्यायकर्ता 1 अध्याय एक पदमा भनिएको छ, यहोशुको मृत्युपछि कुन चाहिँ कुलले कनानीहरूलाई पहिले आक्रमण गर्नुपर्छ भनी इसरायलीहरूले परमप्रभुसित सोधपूछ गरे। तिनीहरूले परमेश्वरलाई सोधपूछ गरे कि तिनीहरूले के गर्नुपर्छ र तिनीहरू मध्ये को चाहिँ कनानीहरूको विरूद्ध आक्रमण गर्न जाने। कनानीहरू त्यस मुलुकमा अति नै डर भएर आफ्नो जग बसालेका थिए। कारण चाहिँ इसरायलीहरूले तिनीहरूलाई पूर्ण रूपमा धपाउन असफल रहेका थिए। तिनीहरू नै साउल र दाउदको शासन अवधिमा इसरायलीहरूको निम्ति काँडा बनेका थिए। दुई पदमा भनिएको छ, परमप्रभुले जवाब दिनुभयो, यहुदाले आक्रमण गरोस्, मैले त्यो देश तिनीहरूका हातमा सुम्पिदिएको छु। यो स्पष्ट छ कि कनानीहरू प्रमुख शत्रुहरू थिए। अनि तीन पदमा भनिएको छ, यहुदाका मानिसहरूले आफ्ना दाजुभाइ सिमियोनीहरूलाई भने, हाम्रो भागमा परेको जग्गामा हामीसँग आओ र हामी कनानीहरूसँग लड़ाई गरौं, अनि हामी पनि तिमीहरूको भागमा परेको जग्गामा तिमीहरूसँग जानेछौ। यसैले सिमियोन तिनीहरूसँग गए। सर्वप्रथममा सिमियोन र यहुदा बीच आपसमा यो सहयोग वा सहकारिता उक्तम चिनो जस्तो देखिन्दछ, तर यो कमजोरीपनको चिनो पनि थियो। यहुदाका कुलले कनानीहरूलाई आफ्नो हिस्सा वा भागको भूमिबाट हटाउन वा धपाउन कति पनि कसैको सहायता माग्नु पर्दैन थियो। परमेश्वरको सहायताद्वारा तिनीहरूले त्यो गर्न सक्ने थिए। परिणामस्वरूप कनानीहरू कहिले पनि त्यस मुलुकबाट पूर्ण रूपमा हटाइएनन्। चार पदमा भनिएको छ, तब यहुदा आक्रमण गर्नलाई अघि बढे र परमप्रभुले कनानीहरू र परिज्यहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। तिनीहरूले उनीहरूका 10,000 विजेकमा मारे। अनि 9-10 पदमा भनिएको छ, त्यसपछि यहुदाका मानिसहरू तिनीहरू दक्षिणतिर लागेर पहाड़ी देशमा नेगेबमा र तराईमा भएका कनानीहरूसँग लड़ाई गर्नलाई उधोतिर झरे। तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे र सेसै अहिमन र तलमैलाई परास्त गरे। हेब्रोनको पहिलो नाउँ किर्यत अबु थियो। अनि 11-13 पदमा भनिएको छ, त्यहाँबाट तिनीहरू दबीरका बासिन्दाहरूका विरूद्धमा जय लागे। दबीरको पहिलोको नाउँ किर्यत सेपेर थियो। अनि कालेबले भने, जसले किर्यत सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु। तब कालेबका भाइ कनजका छोरा ओत्नियलले त्यो लिए र कालेबले आफ्नो छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। मित्र, इसरायलीहरू सबभन्दा पहिले पहाड़ी मुलुकहरू लिए। पहाड़ी मुलुक र समुद्र तट बीचमा रहेको फेदीहरू नै इसरायलीहरू र कनानीहरू बीच निरन्तर युद्धको दृश्य थियो। जब इसरायलका सन्तानहरू प्रतिज्ञाको मुलुकमा बसोबास गरे, तिनीहरू कनानी धर्मको प्रभाव र परीक्षाहरूतिर प्रवृत्त भएका थिए। यो निज तुच्छ धर्म थियो र इसरायलीहरू चाँडै नै प्रतिमा पूजा र सत्य धर्म त्यागतिरमा फसेथे। जसले किर्यत सेपेरको शहरलाई लिन्थे तिनको निम्ति इनामको प्रतिज्ञा गरिएको थियो। अनि यस मामलामा इनाम चाहिँ कालेबको छोरी अक्सा थिइन्। 13 पदमा भनिएको छ, तब कालेबका भाइ कनजका छोरा ओत्नेले त्यो लिए र कालेबले आफ्नो छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। मित्र, यस एक अध्यायमा उल्लेखित 12 कुलहरूमध्ये 9 कुलहरू असफलतासँगको सम्बन्धमा उल्लेख गरिएका छन्। हामीले यहुदाको कुल र सिमियोनको बारेमा हेरिसकेका छौं। अहिले बेन्यामिन र मनस्सेको बीचमा विचार गर्नलाई अर्को दुई हुन्। असफलता नै एक त्यो कुरा हो जुन हरेक कुलहरूमा विद्यमान रह्यो, जारी रह्यो। 21 पदमा भनिएको छ, तर बेन्यामिनीहरूले यरुसलेमका यबुसीहरूलाई धपाएनन्। यसैले यबुसीहरू आजको दिनसम्म बेन्यामिनहरूसँग यरुसलेममा बसेका छन्। त्यसपछि 27-30 पदमा हामी पढ्छौं, तर मनस्सेले बेतसान, तानाक, डोर, यिबलाम र मगुद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्, किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। पछि जब इसरायलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिले जम्मैलाई धपाएनन्। न त एप्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। जबलुनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए। अनि 31-33 पदमा भनिएको छ, आसेरले अकु, सिदोन, अहलाब, अग्जिब, हेल्वा, अपेक र होपका बासिन्दाहरूलाई धपाएनन्। यसरी आसेरीहरू कनानी बासिन्दाहरूसँगै बसे किनभने तिनीहरूले उनीहरूलाई धपाएनन्। नप्तालीले बेत सेमेस र बेत अनाथका बासिन्दाहरूलाई धपाएनन् तर त्यहाँका कनानीहरूसँग बसे र बेत सेमेस र बेत अनाथका बासिन्दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए। यसपछि हामी निम्न पदमा देख्छौ कि ती एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा पठाए। 34 पदमा भनिएको छ, 34 पदमा एमोरीहरूले दानका सन्तानहरूलाई पहाड़ी देशमा धपाए र तिनीहरूलाई बेसीमा आउन दिएनन्। मित्र, यो प्रतिज्ञाको मुलुक हो। परमेश्वरले यो तिनीहरूलाई दिइसक्नु भएको छ, तैपनि एउटै कुल पनि परमेश्वरले दिनलाई प्रतिज्ञा गर्नुभएको मुलुकलाई अधिकार गर्न योग्य भएन। ओ, कस्तो दुःखद पूर्ण कुरा छ यहाँ। त्यसपछि हामी दुई अध्यायतिर पनि बढ़िहालौं। यहाँ हामी देख्छौ इसरायलका सन्तानहरूलाई तिनीहरूको अनज्ञाकारिताको लागि हप्काइँदछ। 2:1-3 पदमा भनिएको छ, परमप्रभुका दूत गिलगालबाट बोकीमा उक्लेर गए र भने, मैले तिमीहरूलाई मिश्र देशबाट लिएर आए, मैले तिमीहरूका पिता पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइ पुर्याए। मैले भने, जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिले भंग गर्ने छैनौ। तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नबाँध्नु, तिमीहरूले उनीहरूका वेदीहरूलाई भत्काइदिनु, तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौ। हेर, तिमीहरूले के गर्यौ, यसैले म भन्दछु, म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउने छैन। उनीहरू तिमीहरूका लागि काँडा र उनीहरूका देवताहरू तिमीहरूका निम्ति पास बन्नेछन्। मित्र, म विश्वास गर्दछु कि यहाँ उल्लेख भएको परमप्रभुका दूत ख्रिष्टको पूर्व अवतार नै हुनुहुन्छ। परमेश्वर त्यस्तो आकृति वा रूपमा प्रकट हुनुहुन्थ्यो जुन मानव बुद्धि वा बोधद्वारा महसुस गर्न बुझ्न सकिन्थ्यो। त्यसपछि परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो जसले तिनीहरूलाई ती डाकाहरूको हातबाट बचाए। मित्र, हरेक समय जब इसरायलीहरू शत्रुहरूद्वारा असहनीय अत्याचार र कष्टमा पर्दछन्, परमेश्वरले तिनीहरूलाई बचाउन न्यायकर्ताहरू खड़ा गर्नुभयो। आज बाइबल अध्ययनबाट हामी यो कुरा सिक्छौ कि साँच्चै नै हाम्रो परमेश्वर कति भला, कति दयालु र कृपालु र प्रेमिलो प्रभु हुनुहुन्छ। निश्चय नै उहाँ पाप र अधर्मसँग घृणा गर्नुहुन्छ र उहाँ यसको इन्साफ गर्नुहुन्छ। तर उही समयमा जब उहाँका जनहरू उहाँका पश्चातापको आँसुमा र टुटेको हृदय लिएर आउँछन्, उहाँको हृदय दया र तरसले भरिन्दछ, हामीलाई अनि क्षमा गर्नुहुन्छ र हामीलाई पुनः ग्रहण गर्नुहुन्छ, हामीलाई सहायता गर्नुहुन्छ, हाम्रा तमाम दुःखका आँसुहरू पुछिदिनुहुन्छ। यही नै हाम्रो परमेश्वरमा पाइने महान विशेषता हो। प्रभु आजको यो वचन अध्ययनद्वारा सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
न सम्झ तिमी यो संसारमा एकलो बेसहारा छु भने, न रुनु तिमी एक्लै अन्धारमा तिम्रो भाग्यलाई सम्झी सम्झी तिम्रो Christ, one time.
भर्खरै तपाईले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।